وسلام على عباده الذين اصطفى. أما قال رسول الله صلى الله تعالى عليه وسلم: اللهم اجعلني صبورا، واجعلني شكورا، واجعلني في عيني صغيرا، وفي أعين الناس كبيرا. أو كما قال رسول الله صلى الله تعالى عليه وسلم. رسول الله صلى الله عليه وسلم کی جو دعائیں ہیں ہر دعا عجیب و غریب ہے. رحمت للعالمین صلی اللہ تعالی وسلم نے دعا سکھائی، ہر دعا کے اندر اللہ تعالیٰ کی محبت اور معرفت کا عجیب خزانہ ہے. ان دعاؤں کو مانگنے کا اہتمام کرنا چاہیے. مناجات مقبول حکیم الامت خانی رحمۃ اللہ علیہ کی کتاب ہے، جس میں قرآن پاک اور حدیث پاک کی دعائیں ہیں. ان دعاؤں کو مانگنے کا اہتمام، اس کتاب کو حاصل کر لیں. اس میں طریقہ یوں دیا ہوا ہے کہ ہفتے کے 7 دن اور بروز ہفتہ، بروز شنبہ یا یوم السبت یا سیٹرڈے، وہ ان دعاؤں کا آغاز اور ابتدا ہے. ایک منزل ہے جس میں 10-12 منٹ لگتے ہیں. اگر ان دعاؤں کو روزانہ پڑھیں تو ایک ہفتے کے اندر قرآن پاک اور حدیث پاک کی تقریباً تمام دعائیں مانگ لے گا. حضرت عالم صلی اللہ علیہ وسلم کا ارشاد مبارک ہے، حضرت عبداللہ ابن خبیب رضی اللہ تعالی عنہ فرماتے ہیں کہ ایک رات بارش ہو رہی تھی، اندھیرا تھا، بارش کی رات تھی، اندھیرا تھا. صحابہ کا معمول یہ تھا کہ اگر کوئی بات خلاف معمول ہوتی، صحابہ کا معمول کیا کہ کوئی بات خلاف معمول ہے تو اس خلاف معمول چھٹی ہے، جاؤ اٹھ جاؤ، بڑی لے آؤ، بڑی ان کو لے جاؤ، ان کا سر لے جاؤ ساتھ میں، سر لے جاؤ نا ساتھ میں. صحابہ کا معمول یہ ہے کہ کوئی بات خلاف معمول ہو تو صحابہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضری دیا کرتے اور اس معمول اور اس بات کو سیکھا کرتے. اور یہی طریقہ آج مریدین اور شاگردوں میں چلا آ رہا ہے کہ جب کوئی پریشانی، کوئی مصیبت، کوئی ٹینشن ان کو آتی ہے تو وہ فوراً اٹینشن ہو جاتے ہیں اور اپنے شیخ کے پاس جاتے ہیں لانگ مارچ کرتے ہوئے. لہذا استاد اور شیخ کا، استاد اور شیخ اور مربی کی صحبت بہت بڑی نعمت ہے. آپ ادھر بیٹھے، عدنان بھائی کے ادھر، آپ نہیں، آپ ادھر، مجھے زیادہ گھمانے پڑ رہے ہیں، شیخ رنگ بدل گئے تھے. تو مریض کو ٹینشن ہوتی ہے وہ فوراً اٹینشن ہو جاتا ہے اور شناشن کرتا ہوا اپنے شیخ کے پاس چلا جاتا ہے. لہذا وہ شخص جس کا کوئی مرید نہ ہو، جس کا کوئی شیخ نہ ہو، مرشد نہ ہو، پیر اور مربی نہ ہو، جب اس کو کوئی غم اور پریشانی ہوگی تو وہ کیا کرے گا؟ سوچو اس کو. مرید کو تو شیخ کی نعمت موجود ہے اس کے پاس، پریشانی میں اس کے پاس چلا جاتا ہے. اور وہ شخص جو بغیر پیر کے ہے تو وہ اپنے پیر کہاں ٹکائے؟ کسی نے پیر بنایا لیکن اپنے پیر کہیں اور لٹکائے بیٹھا ہے تو یہ لٹکا ہی رہے گا، سولی پر لٹکا رہے گا. اللہ تعالیٰ نے صحبت میں بڑی برکت رکھی ہے. یہ تو ایسی چیز ہے کہ جب انسان اختیار کرتا ہے تب اس کو پتہ چلتا ہے कि मुझको नेमत क्या मिल रही है। तो सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम को तलाश किया, जब पा लिया, सहाबी फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि कहे, फरमाया मैंने अर्ज किया कि क्या कहूँ, आपने इरशाद फरमाया वकरा कुलु अल्लाह सूरह फलक सूरह नास तलाशा मारा तीन मरतबा, इन तीनों सूरत सूरह इखलास यानी कुलु अल्लाह शरीफ वाली सूरत, सूरत फलक कुलु अऊज़ु बिरब्बिल फलक वाली सूरत, सूरत नास कुलु अऊज़ु बिरब्बिन नास वाली सूरत, तीन तीन मरतबा पढ़ लिया था। तो तकफीका मिन कुल्लि शय, हर चीज के लिए काफी हो जाएगी। मुल्ला लिकारी रहमतुल्लाह अलैह मिरकात शरा मिशकात में फरमाते हैं इसकी शराह के अंदर कि तकफीका मिन कुल्लि शय के माने ऐ तकफीका मिन कुल्लि शर, ये तुझे हर शर से काफी हो जाएगा। शर की जो किस्म हो सकती है, जो परेशानी की जो शर की जो किस्म, जादू है, जिन है, आसेब है, बुरी बला है, बुरी नजर है, यहाँ तक कि मेरे शेख ने फरमाया अगर तुम अपने नफ्स की नियत कर लो, क्योंकि नफ्स भी शर देता है, तो नफ्स से भी हिफाजत हो जाएगी इंशाल्लाह। तो तीनों सूरतें, ये तीन सूरतें तीन तीन मरतबा सुबह और शाम पढ़ लिया गया, इसको पढ़ लिया गया। हालात अजीब और गरीब हैं, इंसान हालात से परेशान होता है, लिहाजा उसके लिए ये नुस्खा बेहतरीन है। और जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का बताया हुआ वजीफा इससे बढ़कर क्या होगा, नबी सल्लल्लाहु अलैहि वसल्लम को चीज अता फरमाए सुभान, उससे बढ़कर क्या हो सकता है। तीनों कुल सुबह शाम पढ़े, अपने जिसकी शादी है अपनी बीवी को भी बता दें, अपने बच्चों को भी बता दें। साहब बहुत ही शरारती किस्म के, जहाज से उतर रहे थे तो एयर होस्टेस ने कहा, बड़े अंदाज से कहते ना, अच्छा जी अल्लाह हाफिज खुदा हाफिज, तो उन्होंने पूछा क्या हाल है, शरारती है, तो मैं ठीक हूँ, शादी हो गई आज, कहा नहीं शादी नहीं, बच्चे कितने हैं, तो मेरे दोस्त इसको सुबह शाम पढ़ लिया, हालात परेशानी दस किस्म की, तो ताकि हम आप सल्लम की इस हदीस शरीफ की बरकत से ये चीज हमारे लिए हिफाजत का जरिया बने, और बच्चों पर भी दम करे, बीमार पर तो उसके लिए भी ये मुफीद है। तो हदीस मुबारका में सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने जो दुआएं सिखाई हैं, वो दुआएं हमारे लिए बहुत ही अजीब दुआ है। ये जो दुआ बगरात के अपने सामने विश्व फरमाया अल्लाह मुझे आदमी सबूर, कि अल्लाह ताला हम आपसे मांगते हैं कि हमें सबूर बना दीजिए। एक होता है साबिर यानी सब्र करने वाला, एक होता है सबूर फाउल के अवसर बहुत सब्र है, यानी हम सिर्फ साबिर ना हो बल्कि बला के साबिर हो। देखिए सबूर का तर्जुमा क्या हुआ, बला के साबिर, बला के साबिर से बलागत का पता चला ना, यानी बला आई तब बलागत पता चली, एक है साबिर यानी सब्र करने वाला, एक है सबूर बला का साबिर है। इसकी मिसाल हमने जो तस्वीर इसकी देखी वो अपने मुर्शिद को देखी, सन 2000 में हजरत को फालिज हुआ, हजरत का दायां हाथ पांव वगैरह सब मुतासिर हुआ, लेकिन हजरत को देखा आज तक 2000 से लेकर आज 2010 हो गए, 10 बरस हो गए, भूले को आ रहे, कभी हजरत की जबान पर शिकवा नहीं, कभी तकलीफ का इजहार नहीं, जबकि पूछा क्या हाल है, अल्हम्दुलिल्लाह अच्छी हो रही है, सब का पैकर सब्र जिसको बोलते, मुझे समय सब्र اور پیکر تسلیم و رضا اللہ تعالیٰ کے فیصلے پر. اور ایسا نہیں کہ بیمار ہوئے تو سب چھوڑ چھاڑ کے بیٹھ گئے, نہیں, اس میں بھی مجلس فرما رہے ہیں, اس میں بھی فیض اپنا فیض عطا فرما رہے ہیں. اللہ تعالیٰ کی محبت میں تین تین چار چار مجلس فرما رہے ہیں. یہ ہے پیکر صبر و تسلیم و رضا, جو اللہ تعالیٰ کی طرف سے آئے اس کا صبر, جو اللہ تعالیٰ کی طرف سے آئے اس کا صبر فرما, اور اللہ تعالیٰ کے فیصلے کو تسلیم کر لیا, اور اللہ تعالیٰ کی رضا کے آگے اپنا سب چھوڑ دیا. بات یہ کہ جب محبوب یہی چاہتا ہے تو ہم کیا کریں. گزر گئی جو گزرنا تھی قیامت, گزر گئی جو گزرنا تھی قیامت پھر بھی میں کہوں, گزر گئی جو گزرنا تھی دل کے قیامت پھر بھی میں کہوں, گزر گئی جو گزرنا تھی دل کے قیامت پھر بھی میں کہوں, جو تیری مرضی کے بندے تھے لب ہلا نہ سکے. اب ظالم ہمارے علماء کو قتل کریں, ان کو شہید کریں, اور ایک دو نہیں دسیوں کو, اب ہم صبر کریں گے اللہ تعالیٰ سے مانگیں کہ اللہ تعالیٰ آپ علم علماء کو اٹھانا, یہ اصل میں علم کو اٹھانا ہے, ہمیں اللہ سے روئیں گے کہ ان ظالموں کو تو عبرت کا نشانہ بنا مخلوق, اور ہمارے علماء کی, ہمارے اللہ والوں کی, ہمارے دینی خادم کی حفاظت فرما. ہم صبر ہیں اور کیا کریں گے, ہم وہ احتجاج نہیں کریں گے کہ کسی کا سر کھا لیا, سگنلوں کو جلا دیا, سائن بورڈ کو, ہم وہ احتجاج نہیں کریں گے, ہم صبر کریں گے اور اللہ تعالیٰ سے مانیں گے کہ جن ظالموں نے ہمارے دلوں کو یہ دکھ دیا ہے ان کو تباہ و برباد کرنا ہے, ان کو توفیق توبہ دے, اگر ان کی قسمت کو توفیق توبہ نہیں ہے تو ان کو ذلیل و خوار کر دے, نیست و نابود کر دے, قلوب کے لیے عبرت کا نشانہ بنا دے, جو ہم کو ہمارے علماء سے محروم کرے. صبور فرمایا, صابر نہیں ہو, صبور ہو, بہت صبر اللہ تعالی کی سے ہم مانگیں گے, سکام نہیں کے خلاف شریف کے خلاف سنت کے ہم پابند ہیں, پابند محبت کبھی آزاد نہیں, پابند محبت کبھی آزاد نہیں, اور اس قید کی اگر کوئی میعاد نہیں ہے, بند محبت کبھی آزاد نہیں, اس قید کی اگر کوئی میعاد نہیں. اب یہ چھوڑیے کہ اب ہم یہاں پہ بے صبر ہو جائیں, ہم روئیں گے, دل ہی تو ہے نہ سنگ و خشت, دل ہی تو ہے نہ سنگ و خشت, درد اس نے بھرائے کیوں, دل ہی ہے نہ سنگ و خشت, جھاڑ جھنکار پتھر تھوڑی ہے, درد اس نے بھرائے کیوں, ہم روئیں گے ہزار کوئی ہمیں ستائے کیوں, بس ستاؤ گے ہم روئیں گے, دل رکھتے ہیں کوئی پتھر تھوڑی رکھتے ہیں, سینے کے دل ہے ہمارے پاس, ستاؤ ہمارا اگر تم ستاؤ گے تو ہمارے پاس رونے کے سوا کچھ نہیں, ہم اپنے اللہ سے روئیں گے کہ تو انتقام. ظالموں کو, ان ظالموں کو اپنے شیر مسلط کر, شیروں میں ذہن پر شیر مسلط کر, جو ہم کو ہمارے علماء سے محروم کرے, ہمیں ہم کو ہمارے پیاروں سے محروم کرے. صبور ہے, صبور ہو, صبر کرے, قدر بھی کرے, صبر بھی کرے اور قدر بھی کرے, کس کی؟ اہل علم, اہل مشائخ, اپنے شیخ کی قدر نعمت سوچے. میاں جی نور محمد صاحب رحمۃ اللہ علیہ کے جب انتقال ہوا, حاجی رحمۃ اللہ علیہ نے کیا کسی سے بات سکتے, سفر کی کچھ تھکاوٹ ہے, آپ حضرات کی خاطر سے میں آیا ہوں سر, اسی لیے انہوں نے رکھا اپنے دوستوں کے لیے, غلام کی دعوت تو بہت اس لیے روٹی کھلانے والے بھی بہت دوست ہیں, ان کے ہم بھی تو ملاقات چاہتے ہیں, تھکاوٹ وہ بھی اختیار ہے, اس میں ہمارا اختیار نہ تو ہمارے اختیار میں ہے, آنا ہمارے اختیار میں ہے, تھکاوٹ ہمارے اختیار میں ہے. तो हजरत हाजी ने हाजी साहब रहमतुल्लाह अलैहि वो अच्छी बनियान नहीं पहनते थे और पहनने के हाजी साहब क्या जो थे नूरी वो गए अफलाक नजीर उल मोहम्मद थे जब उन्हें जो थे नूरी वो गए अफलाक मिसल तलछट रह गया खाक तलछट बचे हुए घूट को तलछट किसको बोलते जो घूट बच जाता है उसको तलछट बोलते आखिरी नूरी हो गए अफलाक जिससे जिससे तलछट रह गया मैं खाक बुलबुलों ने जा बुलबुलों ने गुलशन में जा बसेरा किया बुलबुलों ने गुलशन में जा बसेरा किया और बूम वीराने में टकरा बूम जो है कौवे को हजरत की तवाज़ो है अपने को बूम फरमा बूम कौवे को बूम वीराने में टकरा गुलशन में जा बसेरा बूम वीराने में टकरा सब हालात आते हैं लेकिन शरीर तो सुन्नत का काम नहीं छोड़ते इसलिए लेकिन सब्र हो सब्र क्या है तीन सब्र चाहिए तीन सब्र की जरूरत है सब्र की तीन किस्में हैं दादा मारूदी रहमतुल्लाह अलैह फरमाते हैं सब्र मुजीदन दो सिद्दीकी शुदन अगर सब्र अख्तियार करोगे सब्र मुख्तियार करो और मकाम सिद्दीकी पालो जो विलायत का सबसे ऊंचा मकाम है अब वो विलायत का ऊंचा मकाम करने के लिए तीन सब्र से गुजरना पड़ता है तीन स्टेजेस हैं तीन मरहले हैं इन तीन मरहलों से गुजरते हैं तो सिद्दीकी का पर्चा हल हो जाएगा पर ये सब्र की तीन किस्में नंबर एक सब्र फिर मुसीबत मुसीबत पर सब्र लगा मुसीबत के जो आती है हर वो चीज कुल्लू मायूद मोमिन फलह अजर हर वो चीज जिससे मोमिन को अजियत हो उस पर उसको अजर मिलता है यहां तक कि मच्छर के काटने से भी उसको अजर मिलता है मेरे आलम सब फल अगर मच्छर भी काटे तो भी इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन इस पर भी अजर कांटा चुभे तो भी अजर गर्मी लगने पर भी अजर मोमिन का कोई लम्हा अजर से खाली नहीं गुनाह से बचने का जो गम उठा रहा है सब भी अजर किसी का खौफ है खौफ पर भी अजर फाका खाने में तंगी है उस पर भी अजर है किसी प्यारे का इंतकाल हो गया उस पर भी अजर है बीमारी पर भी अजर है तो मुसीबत हो बीमारी फाका खौफ प्यारे का इंतकाल या तिजारत में घटा लॉस ऑन प्रॉफिट हो जाए उस पर भी अजर है सब्र को इख्तियार बर्दाश्त अगर कुछ कमी हो जाए तो रिस्क में बर्दाश्त करें तो मैं सफर के लाश मांगे लेकिन शिकवा न करें अगर बीमारी आ जाए इलाज करें न सुन्नत इलाज करें लेकिन अल्लाह ताला के फैसले पर राजी रहें अगर किसी प्यारे का इंतकाल हो जाए तो सब दुआ मांगे उसके दर्जात की बुलंदी की सब और रोना सब्र के खिलाफ रोए रोने की गलत रोना सुन्नत है शिकवा गिला न करें फैसले पर राजी ये हो गया सब्र फिर मुसीबत एक बुजुर्ग फरमाते एक बुजुर्ग बीमार थे किसी ने कहा कि अगर आप बीमार हैं बड़ी मुसीबत में फरमाते दर्द दर मुसीबत गिरफ्तार हस्तम कि मैं मुसीबत से तो गिरफ्तार हूँ, वो लेकिन दरमासियत गिरफ्तार, लेकिन मासियत में गिरफ्तार होना है कि मुसीबत तो असल मासियत है, बीमारी मुसीबत नहीं है। असल मुसीबत क्या है? इंसान गुनाह में मुबतला हो, गुनाह में मुबतला हो, इससे बढ़कर कोई मुसीबत नहीं है। इसे बदनजरी के ऊपर लानत मिल रही है उसको, लान अल्लाह नाजरा वल मंजूरा, लानत फरमा। अब लड़कियों से हंस हंस के बातें करना है, दुकानदार को अपने कस्टमर को सौदा देने के लिए क्या टूथपेस्ट का इश्तेहार बनना भी जरूरी है? पर यह भी पूछना जरूरी है, इतने दिन से आप आए नहीं, पूछना जरूरी है। शौहर का पूछना भी जरूरी है, मजा लिखा कुछ सैंपल दे दिए। यानी इसलिए समझाते हैं कि मुल्ला को कुछ समझे नहीं कि क्या क्या नस कैसे कैसे बदमाशी करते हैं। और कस्टमर मर्द हो तो उससे तो बात करेंगे तो दिल्ला की मार, और अगर कस्टमर फीमेल हो, जनाना हो, खातून हो, उनका टोन देखिए, तो चेहरे में ऐसा लगेगा कि मुंह से फूल झड़ रहे हैं। आपा कहकर उसके पापा पर छापा मार रहे है मुसीबत, अगर मासियत मुसीबत है, असल मुसीबत क्या है? मासियत, बीमारी वगैरह ये मुसीबत होती है, जैसे नजला खांसी बुखार, हाँ खतरनाक बीमारियों से मार पाना मार, जैसे डेंगू हो, क्योंकि डेंगू में डेंगे मारने साबिल नहीं रहेगा, सारी जीन निकाल देगा, ब्लड कैंसर है, कैंसर की फालिज है, पागल होना है, अंधा होना है, मजनून होना है, ये मुसीबत है, घोड़ का अल्लाह ताला सबसे हम सब की हिफाजत। तो सब्र की पहली किस्म क्या है? सब्र फिर मुसीबत, मुसीबत पर सब्र। और सब्र की दूसरी चीज क्या है? असब्र वाला तार, फरमा बदारी पर जमे रहना। जैसे नमाज पढ़ना शुरू की, अब छोड़ना नहीं है, और फज्र पढ़ने में मुश्किल है फज्र की नमाज, लेकिन उस नमाज को पढ़ने की जो तकलीफ आती है उसको बर्दाश्त करना है, ये सब्र असब्र अलताब है, सब्र अलताब है। इस पर भी अगर वो जो उस नए काम को करने में जो तकलीफ आ रही है ना, उस तकलीफ को बर्दाश्त करना है, इस पर भी सब्र का इनाम मिलेगा। ये सब्र की दूसरी किस्म। अब दाढ़ी रख ली, मजाक उड़ाने से बस जमे रहे, जमे रहना, डटे रहना, ये है मेरे असल गलत। लोग मजाक उड़ाएंगे, छोड़ेंगे कोई, हम कब कह रहे हैं कि दाढ़ी रखते ही आपके हाथ चुनने शुरू हो जाएंगे और लोग जूते उठाने शुरू कर देंगे। एक तरफ इश्क का पर इम्तिहान है, इम्तिहान इश्क है, और किसके इश्क? इश्क मौला, इश्क रसूल, तो बड़ा आसान इम्तिहान है सब दाढ़ी रखने पर। साहबा ने तो अपनी जानों का इम्तिहान लिया, हमारा तो बहुत आसान इम्तिहान है। साहबा ने तो अपनी जान का, पूरे पूरे माल का इम्तिहान लिया, अपने पूरे खानदान का इम्तिहान, यहाँ तक कि शहर छोड़ना, मक्का शरीफ से हिजरत की, कैसा इम्तिहान है। सब रखें शलवार टाकूसों पर रखे, मजाक उड़ा उसका, कहते हैं कि ये क्या ऑफिस में ऐसे आते हैं, क्या आपको मेरे गुनाह से काम लेना, पांव से काम लेना, खुसूसन जिसका अपना काम है वो किससे डरता है, क्या मैं दिमाग से काम करता हूँ, पांव से आपको छुट्टे नहीं मारूंगा, दिमाग के पैसे दे रहा हूं मैं आपको, दिमाग के पैसे मैं आपको दूंगा, देखिए मैं सारा काम करके दिखाऊंगा, आपको इससे क्या मतलब, सलाहियत होकर बदले की जाएगी। और बाकी अल्लाह वाला बनने की सलाहियत मुझ इस्तेमाल कर रहा हूँ, वो सलाहियत क्या है कि मैं अल्लाह ताला की फरमाबरदारी पर चलूँ, खुद दाढ़ी रख ले, बीवी को बुरका पहना दे, अब पर्दा करता है शुरू, पर्दा सारे खानदान वाले पीछे पड़ जाते क्योंकि भाभी से बड़ी गप्पे लग रही है, घरों में आंखें डालकर बातें की, साथ बैठकर ड्रामे फिल्में देखी, हेलो हाई की है, उसकी रानों पर हाथ मारे हैं, अब मुश्किल तो लगेगा। बचे राह तकवा में हजारों हम भी आते हैं, मेरे प्यारे शेख क्या फरमाते हैं, अगर चेहरा है तकवा में हजारों गम भी आते हैं, मगर जो आशिक साबित है गम को सहता रहता है, इश्क का तकाजा क्या है। अगर ताली रख लेने से या शलवार कटने से ऊपर करने से किसी को बुरा लगता है तो हमारे लाखों को पसंद है ना, एक को पसंद एक को नापसंद, खालिद को पसंद मखलूक को नापसंद, तो वोट किसको देना चाहिए, खालिद को मखलूक को? हो गया ना, ये हुई सब्र की दूसरी किस्म। क्या क्या अल्लाह ताला की फरमाबरदारी पर चल रहे, नमाज पढ़ने में मुश्किल आती है, ऐसे मौके आते हैं घास जबरदस्त बैठ जाए, काम में फंसा है, अब दिमाग लड़ाने कहते हैं कि अगर उठ ही जाऊंगा तो मेरा तसलसल और टेम्पो टूट जाएगा, इम्तिहान का मौका है, दिमाग अल्लाह ताला के कब्जे में, अगर पकड़ लेंगे अल्लाह ताला जमात छोड़ेगा, दिमाग भी नहीं चलेगा, बल्कि कहते हैं कि जब दिमाग फंस जाए तो उस वक्त तुम इस काम को छोड़ दो ताकि तुम्हारा माइंड रिफ्रेश हो जाए, फिर उसके बाद दोबारा काम शुरू करो। ये तो बहुत अच्छा मौका है, खालिद के दिमाग से रब्ता करो, उसको राजी खुश करो, फिर अल्लाह से मदद मांगो कि अल्लाह ताला मेरी मदद फरमा, ये काम फंस जाए, देखो कैसे काम हो रहा है, इसको तरकीब बताइए भाई, किसी फंसे में से निकालने सिखा दिया तो दूसरी क्या सब। अगर औरतें बुरका पहने से उसका मजाक उड़ा तो बीवी को तसल्ली दो, उसको समझाओ थोड़े दिन के बाद, और अगर तुम मेरे दाढ़ी रखने या तेरे बुरका पहनने से कोई मजाक उड़ा हंसे तो खुद भी शेर याद कर लो, बीवी को भी याद करा दो, ऐ देखने वालों मुझे हंस हंस के न देखो, ऐ देखने वालों मुझे हंस हंस के न देखो, तुमको भी मोहब्बत कहीं गुस्सा न बना दे, ऐ देखने वालों मुझे हंस हंस के न देखो, तुमको भी मोहब्बत कहीं गुस्सा न बना दे। और एक शेर हो गया ना, और दूसरा शेर, मेरे हाल पर तबसरा करने वालों, मेरे हाल पर तबसरा करने वालों तुम्हें भी इश्क ये दिन दिखा दे, के हाल पर तबसरा करने वाला तुम्हें भी इश्क ये दिन दिखा, मेरी दाढ़ी पर तबसरा करते हो ना, औरत है उसके बुरके में तबसरा हो रहा है ना, अल्लाह करे तुझे भी यही हो जाए, तुझे भी ये दिन देखना पड़ेगा कि मोहब्बत में तू भी तमाशा बने, हाँ मोहब्बत अल्लाह ताला की मोहब्बत में तमाशा बने, इसका मजा कुछ और। मजनू लैला जो है ना भीख तकसीम कर रही है, मजनू को पता चला कश्मीर लेकर पहुंच गया, सबको भीख दे रही, मजनू का नंबर आया, उसने कश्मीर दिया, उसने कश्मीर प्याला लेकर जमीन पर मारा और तोड़ दिया, मजनू ने नाचना शुरू कर दिया, नाचने लगा, लोगों ने कहा जी बेवकूफ तेरा प्याला तोड़ दिया तू नाच, क्या तेरी समझ नजर तो तेरा तमाशा बना दिया तू नाच रहे, क्या मोहब्बत में तमाशा बनना इसका मजा कुछ और है, बाजार में जूते खाने का मजा कुछ और है, की लड़की को छेड़ा अब भरे बाजार में जूते खा रहे, हाँ 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 इसका मजा कुछ और है, और उसको जूते मारने का मजा भी कुछ और। किसी शायर ने कहा ना, हाँ भरे बाजार में वो जूते खाना याद है, मेरे पीर भाई का शेर असर बात है, हाँ भरे बाजार में वो जूते खाना याद है, हमको अब तक आशिकी का वो जमाना याद है, खाने का जो मजा है और ऐसों को जूते मारने का मतलब भी कुछ और है, थूक मार के मारने का मतलब कुछ और है, आपस में तमाशा बन गया वो दुकान मजलू। लोग कह रहे लो जी प्यारा तोड़ दो, उसने कहा तुम्हारी नजर इस बात पर है, लोग फिर तमाशा बन गया, क्या तमाशा बना, लेकिन मेरे साथ मेरी लैला ने खुसूसी मामला किया। दादा मैं खुश हूं कि अल्लाह ताला का शुक्र है कि अल्लाह ताला ने मुझे अपने खास बंदों में शामिल कर लिया। दाढ़ी कौन रखते हैं, आम रखते हैं खास रखते हैं, बोलो भाई। अरे दाढ़ी खड़ी हो जाएगी, बोल तो दो, डर के मारे बोलते भी कैसे ना दाढ़ी निकल आए, खास रखते हैं। नमाज फजर की नमाज भी आम पढ़ते हैं खास पढ़ते हैं, शरीफ बुरका आम औरतें पहन करती है, शरीफ पर्दा या खास औरतें, खास बात है, खास बात सिखाई जाती है। हम चाहते हैं खुसूसी आदमी बने, क्योंकि हर आदमी चाहते ना वीआईपी बने, तो वीआईपी कौन है, खास कौन है, वो जिनके पीछे गार्ड खड़े वो खास है। असल में तो वो जो गार्ड है वो उनकी हिफाजत के लिए नहीं है, वो गार्ड तो असल में गार्ड की हिफाजत के लिए। इस गार्ड के लफ्ज की तहकीक थोड़ी सी आपको समझनी पड़ेगी, फर्क यह है कि इसके गार्ड में से रे हटाकर रू लगाना पड़ेगा, समझ आएगी ना, समझदार लोग हैं, कैसे है ना, इसकी तहकीक करो। तो असब वाला ताज वो दूसरा सब, असब वाला ताज वो दूसरा सब, पहला सब क्या, सब्र फिर मुसीबत, मुसीबत पर सब्र, और यही वो सब्र वो चीज है जिससे मकाम सिद्दीकियत का आला मकाम मिलता है, विलायत सिद्दीकियत का आला तरीन मकाम, जिसको मकाम सिद्दीकियत बोलते हैं, इससे बढ़कर कोई मकाम नहीं है। और ये वो मकाम है जो हम हासिल कर सकते हैं, इसीलिए तो आपको सिखा रहा हूं, सीख भी रहा हूं सिखा भी रहा हूं, यानी लेना भी चाहता हूं दिलाना भी चाहता हूं, अकेले अकेले नहीं भागना चाहता, मैं चाहता हूं मैं भी दौड़ू, हम सब दौड़े, हम अकेले अकेले जीते, हम भी ले आप भी ले मिलजुल कर ले। कौन सा मकाम, मकाम है सिद्दीकियत, जो सबसे आला मकाम है, नबूवत के बाद उसी का नंबर है, इससे बढ़कर कोई मकाम नहीं है, शहादत से ऊंचा मकाम है। बनी सिद्दीक को अगर शहादत मिल जाए सुभान अल्लाह, वो फिर दो मकाम गुना हो गए, वो डबल मजे हो गए। दूसरा सब्र, सब्र ताक, सब ताक पर सब्र, नमाज पर जमा रहे, जगह रहे, शेख के बताए जिक्र मामूला पर जमा रहे, गुना और अगर पर्दा की औरत है तो जमा रहे, उसको हौसला बढ़ाते हैं दीदी का। नंबर तीन, असब्र अनिल मासियत, सब्र की तीसरी किस्म क्या है, असब्र अनिल मासियत, गुना से बचने पर सब्र करना, वो सब्र क्या है, एक औरत सामने आ गई, अब जिस चारे से देख लो, अब तकादा पैदा हुआ, तकादे पर अमल करते हैं तो अल्लाह ताला नाराज होते हैं, और तकादे पर अमल नहीं करता तो दिल को तकलीफ होती है, और बहुत जबरदस्त तकलीफ होती है, ऐसी तकलीफ होती है कि बस दिल टूट जाता है, लेकिन यही जो टूटा हुआ दिल है इसी पर अल्लाह ताला को प्यार आता है, तोड़ डाले हजारों महो खुर्शीद हमने, तोड़ डाले हजारों महो खुर्शीद हमने, यानी सूरज और चांद जैसी शक्लों को देखने की ख्वाहिश पैदा हुई, तो जब सूरज और चांद जैसी शक्लों को देखने की ख्वाहिश पैदा हुई तो ये ख्वाहिश का क्या नाम हुआ, महो खुर्शीद, सूरज और चांद इसका नाम हुआ। तो तोड़ डाले हजारों महो खुर्शीद हमने, ऐसी ख्वाहिशात को हमने तोड़ दिया, तब कहीं जाके दिखाया रुखे ज़ेबा सुने, तब कहीं जाके अल्लाह ने दावे हसरत से दिल सजाए हैं, तब कहीं जाके उनको पाए। हसरत किसको कहते हैं, वो ख्वाहिश یعنی عورت کو دیکھنے کی خواہش ہی، تو اس خواہش پر عمل نہیں کیا، بس یہ جو خواہش پر عمل کرنا کرنے سے وہ حسرت بن جاتا ہے، بس یہ جو حسرت ہے نا اس کا دل پر ایک داغ لگتا ہے، آہ نکلتی ہے، تکلیف ہوتی ہے، کسی اور غم پیدا ہوتا ہے، اس غم کا نام ہے غم حسرت، اور وہ جو اس سے داغ لگتا ہے اس کا نام ہے داغ حسرت، اس خواہش کو پر عمل نہ کرنے سے. تو کیا فرماتے ہیں، داغ حسرت سے دل سجائیں، داغ حسرت سے دل سجائیں تب کہیں جا کے ان کو پائیں. ہمارا تمغہ کیا ہے، تمغہ لگا ہوتا ہے، کرنل کے تمغے الگ، بریگیڈیئر کے تمغے الگ، تمغہ ہے، داغ حسرت سے دل سجائیں تب کہیں جا کے ان کو پائیں. ان حسینوں سے نظر بچانے میں ہم نے غم بھی بڑے اٹھائے، لہذا اس غم کو اٹھانا سیکھنا ہے تو غم اٹھانے والوں کے ساتھ رہے، ان کے ساتھ رہے تو غم اٹھانا آسان ہوتا ہے. اور بات یہ ہے، اور اگر مان لو گناہ سے بچنے کا یہ غم نہیں اٹھاتا، نظر بچانے کا غم نہیں اٹھاتا، تو کیا ہے، غم تو تب بھی آئے، اور وہ غم کیا ہوگا، ہاں کاش یہ مل جاتا، یہ ملی نہیں، یہ بھی تو غم ہے نا. اب ایک غم ہے، غم دونوں صورتوں میں، ایک غم وہ ہے دیکھنے کا غم، کیونکہ آپ ایک خواہش پیدا ہوتی ہے کہ یہ مجھے مل جاتا ہے، اب غم آ رہا ہے کہ مجھے ملی کیوں نہیں. اب وہ جو خواہش پیدا ہوئی جو غم آیا، اس غم پر اللہ تعالیٰ کے عذاب کے جوتے پڑ رہے ہیں. اور ایک غم وہ ہے جو اللہ تعالیٰ کے اولیاء کا، اللہ تعالیٰ کے فرما برداروں کا، اللہ تعالیٰ کے دوستوں کا غم ہے، اور وہ غم یہ کہ گناہ سے بچنے کا غم اٹھانا، یہ اللہ تعالیٰ کے دوستوں کا، وفاداروں کا، فرما برداروں کا غم ہے. اب سوچے میں کون سا غم اٹھاؤں، اور یہی وہ غم ہے کہ جس کا نام تقویٰ ہے، کہ گناہ کرنے کو دل چاہ رہا ہے، اس تقاضے پر عمل نہیں کرتا، اس سے جو غم پیدا ہو رہا ہے، بس یہی غم ہے. عارف غم جانا کی توجہ کے تصدق، عارف غم جانا کی توجہ کے تصدق، ٹھکرا دیا وہ غم جو غم جاویدانہ تھا. وہ غم تو عارف غم ہے، وہ جو غم کہہ رہا ہے کہ جی میں تو اس کے پیار میں، عشق میں مبتلا ہوں، وہ لڑکے کے یا عورت کے، جب وہ لڑکے کی مونچھیں نکل آئیں گی، اس کی داڑھی نکل آئے گی، اب کیا ہوگا، اب وہ غم رہے گا، اب اس کو مرنڈا پلائے گا، اب اس کو چکن کڑھائی کھلائے گا، اب اس کو موٹر سائیکل سکھائے گا، اب اس کو آئس کریم کھلائے گا، اب اس کے موبائل میں بیلنس ٹرانسفر کرے گا، نہیں ہوگا نا. اب بھاگے، اب یہ ہوگا شکل بگڑی تو بھاگ نکلے دوست، شکل بگڑی تو بھاگ نکلے دوست. ان کو پہلے غزل سنائے، پہلے تو بڑی نوٹیں سنا رہے تھے، ان کو دیکھ کر ترنم آ رہا تھا، بلبل جیسی آوازیں نکل رہی تھی حسین لڑکوں اور عورتوں کو دیکھ کر. اب وہ جب اس کا غم، اس کا شکل نکل رہی تو اب کمبے جیسی آوازیں نکل رہی ہیں. پھر دوست یہ جو غم ہے، یہ غم اولیاء ہے، اس غم کو برداشت کریں، چاہے کتنی تکلیف ہو تکلیف کو برداشت کریں. گناہ سے بچنے کے جو غم ہے اور جو تکلیف ہے، اس سے کوئی مرتا نہیں ہے، گناہ سے بچنے کی جو تکلیف ہے اس سے مرتا نہیں ہے انسان، نفس ضرور مرتا ہے، اور نفس کو مارنا یہ مطلوب ہے، نفس کو مارنا یہ مطلوب ہے، نفس کو مارے تو نتیجہ کیا ہوگا، اسی غم سے دل پر جھٹکا آئے گا. تو پانی میں جھٹکا مارتے ہیں شیخ اور مرشد حضرت مولانا شاہ کی محمد افضل صاحب داد القاطر مسلم، جب پانی میں جھٹکا مارتے ہیں تو کیا ہے، بجلی پیدا ہوتی ہے، جب دل کے اوپر جھٹکا لگتا ہے تو تجلی پیدا ہوتی ہے. ایک آدمی ہر وقت غم اٹھا رہا ہے، بہت مزاج اس کا رومانٹک عاشقانہ مزاج ہے، ہر وقت نظر بچانے کا غم اٹھا رہا ہے، ہر وقت اپنے حرام تمناؤں کا خون پی رہا ہے، تو اس پر میں شیر سمجھتا ہوں، ہائے جس دل نے پیا خون تمنا برسو، ہائے جس دل نے پیا خون تمنا برسو، اس کی خوشبو سے یہ کافر بھی مسلمان ہو گئے. سوچو اس کی خوشبو ہے کیا علم، اس کے نور اور انوارات کا کیا علم، اس کے پاس بیٹھ کر کیا تجلیات ملیں گی. تو یہ جو کام ہے میرے دوست اصب والے معاشیت میں یہ سب اختیار کرے, اسی کا نام تقویٰ ہے. گناہ سے بچنے کا کام ہے, گناہ کر کے اللہ تعالیٰ کو ناراض کرنا یہ بہت بے شرمی بے غیرتی کی بات ہے. گناہ نہ کر کے غم کو اٹھائے یہ اللہ والوں کا کام ہے, ورنہ عبادت کرنے والوں کی کمی تھوڑی ہے. تہجد تو شراب پینے والے بھی تہجد پڑتے ہیں, حجو میرے کو جاتے ہیں, داڑھی مونڈی رہی ہے اور سارے کام. تو یہ تو ولی اللہ تو نہیں بولیں گے نا اس کو. اگر کوئی آدمی داڑھی نہ رکھے اور لمبے لمبے وظیفے تہجد پڑھے حج عمرہ کرے تو اس کو اللہ والا بولیں گے؟ نہیں بول سکتا. سب ایک چیز کی وجہ سے انسان محروم ہے. بس یہ کام چھوڑ دے اللہ اللہ بنے, چاہے لمبے لمبے وظیفے نہ پڑھے, لمبی لمبی عبادتیں نہ کرے, ہمت کم نہیں. تو یہ ہوگی اللہ جعلنی صبورا, صبر کی تین قسمیں ہوگی نا, الصبر الصبر فی المصیبت, تو یہ مصیبت آ جائے اس پر صبر کرتے ہیں. الصبر والطاعت, اللہ تعالیٰ کی فرما برداری پر جمع رہنے کے لیے صبر کرتے ہیں. داڑھی رکھے, داڑھی رکھے اور ایک مٹھی رکھے, بس داڑھی رکھ لیتے ہیں. جب رکھی لی, جب وہ فری نے دیا سر, تو پھر مسلوں کے کیا ڈر, اب بارش کر لے بھائی, اب لمبا کر ہی لے, اب جب دیا تو چھوڑ رہے. اور جنہوں نے نہیں دیا سر وہ سر دے دے. صحیح ہے, جنہوں نے سر دے دیا ہے وہ پورا کر لیں, اور جنہوں نے سر نہیں دیا ہے وہ سر دے دے, تاکہ اپنے سر کو سرکار پر سیدھا کر دیں. ہو گیا نا بھائی, ایک مٹھی رکھ لیتا ہے, یہ سب ہو گیا. آگے سرور عالم صلی اللہ علیہ وسلم فرماتے ہیں وجعلنی شکورا, بہت شاکر بنا. اور شکر کیا ہے, اللہ تعالیٰ کیا فرماتے ہیں؟ ایک تو شکر لسانی ہے کہ انسان کو کوئی نعمت ملے یا اللہ تعالیٰ شکر ہے, الحمدللہ تمام تعریف آپ کے لیے, آپ نے کھانا کھلایا, لباس عطا فرمایا, یہ نعمت دی وہ نعمت دی, شکر ادا کرتے ہیں. اور شکور ہو, بہت شکر کرنے والے. تو کیا مطلب, یہ تو وہ شکر لسانی, ایک ہے شکر عملی. شکر عملی کیا ہے؟ وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ, اے صحابہ بدر کا موقع یاد کرو, تم کمزور تھے, اللہ تعالیٰ نے تمہاری مدد کی. اب کیا کرو, فَاتَّقُوا اللَّهَ, اللہ سے کرو تقوی اختیار کرو, لَعَلَّكُمْ تَشْكُرُونَ, تاکہ تم شکر گزار بندے بن جاؤ. پتا چلا شاکر بندہ کون ہے, جو گناہ سمجھتا ہے. ایک آدمی کو اللہ تعالیٰ نے روٹی دی, نعمت دی, مال دیا, شکر ادا کرے, اللہ تعالیٰ شکر ہے, شکر الحمدللہ آپ نے نعمت دی, لیکن وہ روپیہ پیسہ وہ اللہ تعالیٰ کی نافرمانی میں لگا رہا ہے, وہ روٹی کھا کر وہ گناہ کر رہا ہے, ظالم طاقت سے نماز نہیں پڑھتا بلکہ فلمیں دیکھ رہا ہے, لڑکوں سے بدسلیاں کر رہا ہے, زنا بدمعاشی میں اپنی طاقت کو لگا رہا ہے, کیا زبان سے کہہ رہا ہے شکر ہے شکر ہے, کیا ہے یہ شاکر نہیں. اور تقویٰ کیا ہے, گناہ سے بچنا, یہ شکر عملی ہے. آنکھوں کا شکریہ کیا ہے, کہ ان آنکھوں کو غلط کام میں استعمال نہ کریں, لڑکوں کو فلموں کو تصویروں کو عورتوں کو نہ دیکھیں. کان کا شکریہ یہ کہ اسے غیبت نہ سنیں, گانا نہ سنیں. گال کا شکریہ یہ ہے کہ گال پر ایک مٹھی داڑھی رکھے. دل کا شکریہ یہ ہے کہ دل میں غیر اللہ کو نہ بسائیں. اسی طرح اپنے آدھا کا شکریہ ادا کریں, ایک ایک آزا ہے, گردے سلامت, اگر گردے فیل ہو جائیں کر سکتے ہیں, ہمیں اختیار ہے, ہم اپنے گردے کو فیل ہونے سے بچا سکتے ہیں. ایک نوجوان تھا, اس کے پیٹ میں درد ہوا, ہسپتال لے گئے, پتہ چلا گردے جس چیز سے لٹکے ہوئے ہوتے ہیں, لٹکے ہوئے ہوتے نا, تو وہ گردے لٹک کر نیچے گر گئے. ہم کچھ کر سکتے ہیں کیا, ہم لوگ کمزور ہیں نا, بس گردے میں پتھری آ جائے ہم کیا کر سکتے ہیں. اس لیے اللہ تعالیٰ کا شکر کیا, گناہ سے بچو, یہ شاکر ہے. فتق اللہ لعلکم تشکرون, بہت شکر گزار بنو. کیسے؟ فتق اللہ, تقوی اختیار کرو, گناہ سے بچو. مونچھوں کا بھی دیکھو, یہ مونچھیں اس کنارے پر نہ آنے پائے, خیال کرو اس کا کہ مونچھ اس کنارے پر نہ آنے پائے. لیکن اعلیٰ درجہ یہ ہے کہ اس کو باریک کر دو. اصل سنت مونچھ کی یہی ہے کہ مونچھ نہ رکھو, ہمت کرو. کیا کرتے ہو؟ بیویاں بھی خوش رہتی ہیں اس سے, کیونکہ جب اس کے گال کا چکمہ تو لے گا نا بھائی, جب پیار کرے گا تو تلوار جیسی نوک والی مونچھ اس کے گال میں نہیں چبھیں گی نا, پھر وہ کیا بولے گی؟ بخیر راغل ہے. بخیر راغل ہے, پھر آگے اور بھی کہے گی بخیر راغل ہے, لیکن جلدی نہ بھاگ لو. جیسا مونچھوں کو باریک کرو, اللہ تعالیٰ کو خوش کرو بھائی. ہم کس کو خوش کرو بھائی؟ مونچھے رکھنے میں کس کا فائدہ ہے؟ ایک ملک کا صدر تھا پہلے, اس کی بڑی بڑی مونچھے تھی, جب صدر بننے لگا مونچھے کاٹ دی اس کی, صحیح ہے کہ نہیں؟ ایک ملک ہے نا ایسا. تو اس کا مطلب یہ ہے کہ صدر بننے کا جو معاوضہ وہ ادا ہے وہ مونچھوں کے ساتھ جمع نہیں ہو سکتا. ارے مونچھے کاٹو, شاید آپ بھی صدر بن جاؤ. آپ کو ہو گیا بھائی, مونچھ کاٹ دو شاید صدر بن جاؤ. کسی بڑی ریاست کو پیار آ جائے ہمیں صدر بنا دے. لیکن یہ صدارت آپ ہی کو مبارک ہو. ہماری یہ ٹھیک ہے, فقیری اچھی ہے ہماری. اس فقیری میں صدارت سے بڑھ کر مزہ الحمدللہ. دیکھو نا, دین سکھانے کی نعمت, دین سیکھنے کی نعمت اللہ ہوگا, صدارت سے کم ہے؟ بہت بڑی نعمت ہے ہمارے لیے. یہ فقیری اچھی ہے, ٹھیک ہے. صدر بن جائیں گے تو مل بھی نہیں سکیں گے کسی سے. یہ اچھا ہے اپنے دوستوں سے ملنے, ملاقات ہے, الحمدللہ کتنی بڑی نعمت ہے. دادا مونچھوں کو باریک کر لو, ختم کر دو, شاید صدر بن جائے. پھر بھائی لیکن مجھے یاد رکھنا, صدر بن جانا ہے تو مجھے یاد رکھنا. میں بھی بتاؤں گا یار, یہ ہمارے یہاں کبھی آتا تھا, روک ڈالو گے لو. جی بڑے ڈی ایس پی سے تعلق آتے ہو جی, بڑے کہتے ہیں جی, اس کا تو بڑا بڑے وکرے وکرے لوگوں سے دوست کیے. ہم بھی کہیں گے بھائی, ملا کہتا ہے جی صدر صاحب سے دوست, پھر ملا جی بھی کیا کہنا ہوگا. لیکن الحمد للہ ایسی اس کی ضرورت نہیں, ایسے اچھے اللہ تعالیٰ سے تعلق رہے. ایک تعلق کافی ہے, وہ تعلق یہ کہ اللہ تعالیٰ سے تعلق ہے. یہ تعلق سب کے دل پر بھاری ہے, سب تعلقات پر بھاری ہے. وہ یہ کہ اللہ تعالیٰ سے تعلق اور سب. ہم کس سے مانگیں گے؟ بے قصوں سے, مجبوروں سے, جو اپنی مرضی سے چل نہیں سکتے, اپنی مرضی سے کھا نہیں سکتے. کیسے مجبور اور بے قص ہے؟ کہیں جانے کے لیے 10 پابندیاں. اس اللہ سے کیوں نہ مانگے جس پہ کوئی پابندی نہیں, جو اس کا بن جاتے ہیں وہ بے فکر. یہ رہی موت, وہ پانی, موت تو آنی ہے, کس کو نہیں مرنا. بادشاہ بھی تو مرنا ہے, صدر بھی مرنا ہے, وزیر اعظم بھی مرے گا, ملا بھی مرے گا. اللہ تعالیٰ اپنے کرم سے شہادت کی موت دے دی, بڑی نعمت کی چیز. لیکن جلدی نہ مرے, کیوں؟ کیونکہ زندگی ایک دفعہ ملی ہے. یہ بات وقت کی یاد رکھو, جلدی مرنے کی تمنا نہ کرو, بلکہ زندگی مانگو, زندگی. کیونکہ زندگی جتنی ملے گی نا, نیک اعمال زیادہ کر سکے گا. جتنا نیک اعمال کرے گا اتنا بیلنس بڑھتا جائے گا, آخرت میں اتنا زیادہ ملے گا. اس لیے زندگی مانگے, اللہ خوب لمبی زندگی دے, خوب دے. لیکن وہ جو زندگی اس لیے ہو کہ ہم آپ کی محبت کو زیادہ سے زیادہ حاصل کریں, بینک بیلنس کے لیے نہیں. کیونکہ جائے زندگی لمبی ہو, پتہ چلا 1 کروڑ کے 10 کروڑ بنا لیے, لیکن مرے گا پھر خالی, پھر کچھ نہیں, یہی ہوگا. تو زندگی کس لیے ہو؟ زندگی اس لیے ہو کہ اللہ تعالیٰ کے قرب اور محبت کے مقامات طے کرتا چلا جاؤں. زیادہ نمازیں, زیادہ عبادت, زیادہ گناہ سے بچوں, زیادہ سنتوں پر عمل کروں. یہ اصل سرمایہ ہے ہمارا. پھر اس کے بعد جب آخرت میں ملے گا, اللہ مست ہو جائے گا. کی کتابیں چھاپے, اس کو تقسیم کریں, خرید کے تقسیم کریں, مساجد مدارس پر مال خرچ کریں, اپنے وقت کو, اپنی جان کو اللہ کی عبادت سرما بداری میں لگائیں. پھر اس کے بعد جب خوب لمبی زندگی ہو جائے نا, پھر موت کا وقت آ جائے, اب اللہ نے شہادت کی موت دی. مبارک. کیسا عجیب بات ہے کہ جب بچہ دنیا میں آتا ہے وہ روتا ہے, جب بچہ دنیا میں آتا ہے وہ روتا ہے سب حق سے. جب کوئی فرما برداری اللہ والا بنتا ہے تو وہ دنیا سے جاتا ہے تو وہ ہنستا ہوا جاتا ہے, سب روتے ہیں لیکن فرما برداری سب. ورنہ اگر فرما برداری نہیں کی, تعلق اللہ حاصل نہیں کیا, گناہ سے نہیں بچا, خود بھی روئے گا, گھر والے تو روئیں گے, یہ بھی روئے گا. بلکہ ہو سکتا ہے اس کے گناہوں کی نوسط ایسی ہو کہ اس کے مرنے پر لوگ خوشیاں منائیں. ایسے بھی لوگ ہوتے جن کے مرنے پر خوشیاں منائی جاتی ہیں, ایسا بھی ہوتا ہے, ایسے بھی ہوتے ہیں, ایسے بھی جنازے ہوتے ہیں. امام احمد بن حنبل رحمۃ اللہ علیہ جنازے کو دیکھ کر 20,000 یہودی نصرانی اور مجوسی مسلمان ہو گئے صرف جنازے کو دیکھ کر. عاشق کا جنازہ ذرا دھوم سے نکلا. ایک بزرگ نے کیا فرمایا, کسی نے پوچھا نا اہل باطن نے کہ ہم میں تم میں کیا فرق ہے, کہ ہمارا تمہارا فرق جنازے سے پتا چلے گا, جنازے کی دھوم دھام سے پتا چلے گا. جب کسی اللہ والے کا جنازہ نکلتا ہے وہ خود بتاتا ہے کہ یہ کیا چیز تھا, لیکن مرنے کے بعد قدر کی تو کوئی فائدہ نہیں ہے. زندگی میں اللہ والوں کی قدر کرے, زندگی میں اہل علم کی قدر کرے, کیا ان سے علم کی نعمت حاصل کرے, ان سے اللہ تعالیٰ کی محبت اور تعلق حاصل کرے, یہ اصل کمال ہے. بعد میں رحمت اللہ نے لکھا خبر پر جا کر, جی بہت چیز ہے, مبارک چیز ہے, فاتحہ پڑھ لی اچھا کیا, درود پڑھ لیا, قرآن پاک پڑھا اچھا کام, لیکن جو چیز ہے وہ اس کی جو چیز ہے جو لے گیا وہ دے نہیں سکے گا. دادا جو چیز اس کے پاس ہے, جس کی وجہ سے حضرت گنگوئی رحمت اللہ علیہ نے, حضرت گنگوئی رحمت اللہ نے کیا فرمایا تھا, فرمایا تھا حکیم الامت تھانوی حضرت حکیم داد اللہ صاحب میرے شیخ اور مرشد کی سمجھ سے وہ چیز ملی جس کو میں بیان نہیں کر سکتا. تو پوچھا حضرت کو کیا چیز ہے, فرمایا رہے وہی چیز جس کی وجہ سے تم مجھے اپنا بڑا سمجھتے ہو, جس کی وجہ سے تم مجھ کو, تم ہم کو اپنا بڑا سمجھتے ہو. تو وہ جو چیز ہے وہ کیسے ملے گی, وہ زندگی میں ملتی ہے. قریب چلتے ہوئے دل ہی اپنا دل کر دے, یاد لگتی نہیں ہے لگائی جائے. جن کے دل اللہ تعالیٰ کی محبت میں جل رہے ہیں ان کے دلوں سے اپنے دلوں کو ملا, ان سے نبھائے, ان کے پاس بیٹھا کرے. یہ پاس بیٹھنے سے ان کی خدمت اور محبت سے اور اس سے تعلق سے بھی یہ چیز منتقل ہوتی ہے. صحابہ میں سرور عالم صلی اللہ علیہ وسلم کی خدمت کی, اور جس نے زیادہ خدمت کی اس نے زیادہ حکمت آیا, زیادہ مقام پایا. تو شکر کرے اللہ کو, اللہ تعالیٰ کی نعمت پر شکر. کیا ڈال کا شکریہ یہ ہے کہ ڈال پر سوا نہ کرے یا کینچی نہ مار کے چھوٹی داڑھی نہ کرے, ایک مٹھی سے کم نہ کرے, مٹھی رکھے, جب مٹھی سے زیادہ آ جاتا ہے شک اس کو سیٹ کر کے ایک مٹھی رکھے. داڑھی کا رکھنا واجب ہے, اور داڑھی کا منڈانا یا ایک مٹھی سے ایک چاول کے دانے کے برابر کرم کرنا حرام اور گناہ کبیرہ ہے. بعض لوگ سمجھتے ہیں کہ داڑھی رکھی رکھی نہ رکھی نہ رکھی یہ کوئی گناہ نہیں ہے, یہ سنت ہی ہے. سنت میں معمولی چیز ہے, سنت کو معمولی سمجھتے ہیں, لیکن حقیقت یہ ہے کہ صرف سنت نہیں ہے, یہ واجب ہے داڑھی کا رکھنا. اور اسی طرح سے یہ جو عادت ہے شلوار کو تخنے سے نیچے لٹکانے کی, اس گناہ سے بھی بچے, یہ بھی گناہ کبیرہ ہے. کب جب کھڑا ہو یا چل رہا ہو, بیٹھنے کی عادت میں چھپ جائے کوئی گناہ نہیں. اور یہ حکم نماز کے سلسلے میں صرف نہیں ہے کہ نماز میں آئے تو شلوار تخنوں سے نیچے کر لی اور نماز سے گئے تو پھر دوبارہ تخنے چھپا لی, نماز میں تو موڑ لیتے, اچھی بات ہے ماشاء اللہ. یہ سمجھداری ہے, اب اس سمجھداری کو کامل درجے تک لے جائیں. جو شخص نماز کو میں شلوار کو اوپر کر رہا ہے یہ سمجھ کی بات ہے, اچھی بات ہے. اب اس سمجھ کو بالغ بنا دے, وہ کیسے, جب کھڑا جب چل رہا اوپر رکھے, اور اگر پتلون پہنتا ہے تو اس کے تکنے درست اس کے بھی چھپا لے, کھول لے, मैं अभी दुबई गया तो एक साहब मिले, वो हमारे एक दोस्त है, उनके मुरीद है, वो दफ्तर में मुलाजमत, वहाँ पैंट पर पतलून पहनना उनकी मजबूरी थी, लेकिन देखा तो टखने से ऊपर खोले हुए उन्होंने, वो फोल्ड कर लिए, बल्कि काटे दिए उन्होंने, न रहेगा बांस न बजेगी बांसुरी मुमकिन है? चलो भाई मान लो, तो हम आप कहते हैं जी पतलून पहनना हमारी मजबूरी है, वैसे तो मजबूरी नहीं होती है, चलो अच्छा भाई कहते हो मान लेते, मुसलमान कह रहे तो मुसलमान की बात हम मान लेंगे, लेकिन खोल तो मेरा टहने ऊपर कर, टहने से ऊपर कर। अच्छा कहते शर्म बहुत आती है, अगर हम ऊपर करेंगे तो हमें शर्म आती है। अजीब बात है, हिंदी साहब को चड्डी पहना तो शर्म नहीं आता, चड्डी पहन के मॉडर्न बन जाते हैं, और शरार टखों से ऊपर करे तो मुल्ला बन जाते, अजीब मामला ये। शुक्र क्या है? शुक्र असली शुक्र ये है, फत्तकुल्लाह, तक्वा अख्तियार कर, गुनाह से बचना ये हकीकी शुक्र है, गुनाह से बचना ये असली शुक्र है। हो गए नहीं दुआ, अल्लाहुम्म जालनी सबूरा व जालनी शकूरा। सब्र के माने बताए थे ना कि तीन सब्र है, तीन सब्र अख्तियार करें, नंबर एक सब्र मुसीबत पर सब्र करें, नंबर दो सब्र फरमा बरदारी पर जमा रहना ये भी सब्र है, नंबर तीन सब्र के गुनाह से बचने का जोगम उठाना ये भी सब्र है, जैसे गुनाह से बचने में तकलीफ हो रही है इस तकलीफ को बर्दाश्त करना ये भी सब्र है, उसी तरह से बालों को काला करना एक सब्र ये भी है कि हाय लोग मेरे सफेद बाल देखेंगे। एक साहब को मैंने देखा रोजाना फजर से पहले उठते हैं, मैंने कहा यार ये शख्स कितना तहज्जुद गुजार है, कितना माशाल्लाह तहज्जुद इबादतें करता है, तो पता चला कि वो फजर से पहले उठकर तहज्जुद नहीं पढ़ते बल्कि फजर से पहले उठकर असल में जब रात को सोते सुबह उठते तो सफेद बाल नजर आने लग जाते, तो सबसे पहले उठकर बालों को काला करते ऐसे ही होता है ना। मैं हैरान रह गया, मैंने कहा ये शख्स तो शायद पता नहीं तहज्जुद कितनी नमाजें पढ़ता है यार, कितना ही बाल गुजार और कैसा, तो पता चला कि वो अपने सफेद बालों को सुबह सुबह छुपाते हैं ताकि मखलूक को पता न चले। अजीब बात, कितनी मुसीबत है कोई कि तहज्जुद के वक्त पर तहज्जुद नहीं पड़ रहा कि मेरे सफेद बाल को देख ना ले, हालांकि सफेद बाल तो इज्जत की अलामत है, इज्जत की अलामत है, इज्जत मिलती है। अभी हम एयरपोर्ट से उतरे तो एयरपोर्ट से जहाज से बस टर्मिनल तक लाती ना, तो मेरे साथ एक साथ थे, वो बेचारे मोहब्बत में वहां का बाल उनके सफेद, मेरी उम्र मेरे बाल काले, अब बस में बैठे तो साफ खड़े हो गए, कोई साफ खड़े हो गए कि चाचा जी बैठो, तो वो बैठने लगे, फिर मुझसे कहने लगे भाई तुम मेरे उस्ताद हो तुम बैठो, अब वो मेरे शागिर्द में उस्ताद, और शागिर्द के उस्ताद के बाल काले, शागिर्द के बाल सफेद, ऐसा भी हो जाता ना कभी। अब मेरे उनसे कहा नहीं भाई अल्लाह ताला तुम्हें सफेद बालों की जैसे इज्जत दे रहे हैं, इस इज्जत को ले लो, ले लो इस इज्जत, इसका शुक्र अदा करो, मेरा देखो मेरे बाल काले हैं, मैं तेरा उस्ताद हूँ लेकिन उस्ताद में इज्जत नहीं मिल रही, तुम ले लो इस इज्जत को, शुक्र अदा करो इस बात का। रही बात कहते हैं जरा वो हमारी बीवी जवान है, तो बात यह है कि बीवी को काले बाल से क्या मतलब है, उसको मजबूत डंडे से मतलब है, सही है ना भाई, अगर बाल काले हैं बाल सफेद हैं काम ठीक चल रहा है, तो सब ठीक है, एवरीथिंग इज ओके। अगर बाल काले किए ये इशारा काफी तकरीर हो गई ना भाई, ये गूंगों की तकरीर है, पूछेगी हाँ भाई हमारे जवान साहब कहते हैं, कहेगी क्या बस अल्लाह ताला से ताल्लुक पर गुजारा है, ज्यादा किसी को बोलना नहीं, लेकिन हाँ लाल रंग लगा सकते हैं, मेहंदी लगा सकते हैं, मना तो नहीं, बेशक लाल मेहंदी लगा तो ठीक है, शरीयत की इजाजत है तो कौन उससे मना करेगा भाई, शरीयत की इजाजत पर अमल करना चाहिए, लेकिन काला करना हराम और गुनाह कबीरा है भाई। ये जो मैं बात समझाने का मकसद है, इस गुनाह की शनाख्त मकसद है कि हम ये गुनाह भी कर रहे हैं, जिस बेवकूफी में भी मुबतला है, ये गुनाह है। सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सब अल्लाह वजह यौम अल क़ियामा, अल्लाह ताला उसका मुंह क़यामत के दिन काला करे जो अपने बालों को काला करता है, ये ऐसी थोड़ी कोई बात है। इसमें कोई हमारा फायदा नहीं है। जो यहाँ मेंबर पर बैठते उसका मकसद ये होता है कि शरीयत और सुन्नत की बातों को उम्मत के सामने पेश किया जाए, उसमें हमारा कमीशन मिलता है। तनख्वाह की सूरत में नहीं, तनख्वाह की सूरत या चंदे की सूरत में नहीं, वो ऊपर से मिलता है। तनख्वाह चंदा नहीं है वो, क्योंकि जिन लोग यहाँ आते हैं वो जानते हैं हम चंदा अल्हम्दुलिल्लाह नहीं करते, अल्लाह ताला का शुक्र है, इसलिए हमारे आने वाले को अपनी जेब दबाकर बैठना नहीं पड़ता। हाँ, दिल पर हाथ रखकर बैठे, कोई फिक्र नहीं है, खुला होकर बैठे, लेकिन मकसद होता है कि मैं और आने वाले अल्लाह वाले बनने की फिक्र करें। तो आगे क्या दुआ सिखाए, वह जाननी थी आईनी सजीरा वफी आयुन नासी कबीरा। सो अजीब दुआ, सरवर आलम हर इंसान क्या चाहता है, हर इंसान चाहता है कि मैं लोगों की नजर में बड़ा बनू, चाहता है ना भाई मुझे इज्जत मिले, चाहता है, ये मिजाज है हमारा। और आप ने भी ये मिजाज को दुआ बना दिया, लेकिन उससे पहले एक बात सिखा दी, ठीक है तुम लोगों की नजर में बड़े तो बनो, लेकिन बड़ा होना वो मकबूल है जब तुम अपनी नजर में छोटे हो, यानी तुम अपनी नजर में छोटे हो, अपने को कुछ ना समझो। क्योंकि अगर तुमने अपने को बड़ा समझा कि मैं कुछ हूँ, मैं बड़ा हूँ, तो ये तकब्बुर है। और सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ला यदखुलुल जन्नत मन कान फी क़ल्बिही मिथक़ालु ज़र्रतिन मिन कब्र, जो जिसके दिल में जर्रा बराबर तकब्बुर होगा वो जन्नत में दाखिल नहीं होगा। खतरनाक मरा जाए। आज झगड़े क्यों होते हैं, सब इसी जाते ना, वो चीज मेरे क्यों नहीं, वो क्या, अरे भाई हर आदमी अगर अपने को मिटाए कि मैं कुछ नहीं हूँ, भाई मेरी क्या, अगर ठीक है मेरे बजाय मेरे दूसरे मुसलमान भाई को दे दिया ठीक है, लेकिन क्या बात है, जी मुझे पूछा नहीं, मैं दावत में उसे भी बुलाया, मुझे भी बुलाया, उसे जरा स्पेशल और VIP ट्रीटमेंट दी और मुझे जरा फोकस ट्रीटमेंट मिली। देखो मेरा इतना माल है, अब वो माल से अपनी कीमत लगा रहा है, वो मेरी ताकत ऐसी है, ताकत से अपनी कीमत लगा रहा है, मेरा इल्म ऐसा है, इल्म से अपनी कीमत लगा रहा है, मेरी इबादत ऐसी है, इबादत से अपनी कीमत लगा रहा है, मैंने इतने हज उम्र किए, हज उम्र से अपनी कीमत लगा रहा है, मैंने इतने तहजील में चिल्ले लगाए, अब वो चिल्लों से अपनी कीमत लगा रहा है, मैंने बुजुर्गों की इतनी सोहबत इख्तियार की है, अब वो सोहबत से अपनी कीमत लगा रहा है। बेवकूफ है ये शख्स, न इल्म और इबादत से कीमत लगेगी, न चिल्लों से, न हज उम्र से, न सोहबत से, न माल से, न ताकत से। कीमत कब लगेगी, जब मालिक लगाएगा। हम तो अपने आप को कह रहे हैं, ओ जी मैं तो बड़ा अल्लाह वाला हूँ, ओ जी मैं तो बड़ा आलिम हूँ, मैं तो बड़ा आबिद हूँ, मैं बड़ा मालदार हूँ, अल्लाह क्या कोई कीमत नहीं, क्या फायदा, एक गुलाम है, एक गुलाम है, सारे गुलाम उसको कह रहे हैं वाह गुलाम वाह, वाह गुलाम वाह, वाह गुलाम वाह, एक लाख गुलामे नारे मारे, वो गुलाम रहेगा या मालिक बन जाएगा, गुलाम ही रहेगा ना, और गुलाम क्या है, सारे गुलाम उससे नाराज है, लेकिन मालिक कह रहे हैं मैं तुझसे खुश हूं, उस गुलाम की कीमत, सारी दुनिया अगर हमसे नाराज हो जाए अल्लाह ताला हमसे खुश है तो हमारी कीमत है, सारी दुनिया हमसे खुश है अल्लाह ताला हमसे नाराज है, क्या कीमत है भाई। इसलिए अपने को बड़ा समझना, सारा झगड़ा इसी पर है। आज एक मुसलमान दूसरे से लड़ता क्यों है, इसी वजह से ना कि मैं VIP आदमी हूं, इसने मुझे ऐसा समझा, मुझे दो नंबर समझा, आज यही तो सारा झगड़ा है, क्या बात से क्यों लड़ता है, किसी बात पर कि बेटा कहता है मैं कोई क्या गुजरा थोड़ी हूं, अगर वो बाप है तो मैं भी तो उसी का खून हूं, बेटा बाप से लड़ता है। के उम्मती नबी से लड़ जाता है, अबू जहल क्या नहीं जानता था, अबू जहल जानता था कि ये नबी है, वो मौजूदे देखता था सारे, लेकिन क्या बात है तो जी मैं भी कुछ हूं, मैं भी चौधरी हूं, मैं भी जरा वडेरा हूं, खान हूं, मेरी भी चौधराहट है कुछ, मैं भी VIP हूं, अपने को VIP समझा, इसलिए मर्दूद हुआ। शैतान ने भी यही काम किया, शैतान ने क्या, आदम अलैहिस्सलाम को सजदे का हुक्म हुआ, सारे फरिश्ते सजदे में गिर गए, सजदे से सर उठाया फरिश्तों ने, देखा शैतान अकड़ा खड़ा, फरिश्ते दोबारा सजदे में गिर गए, और ये दोबारा सजदा करना क्या था, सजदा शुक्र बजा लाया कि अल्लाह तेरा शुक्र है कि ये जालिम अकड़ के खड़ा रहा, लेकिन हमने तेरे हुक्म की तामील की, अल्लाह ताला की रजा इतनी पसंद आई कि हर रकात में हम पर दो सजदे, क्या तुम हर रकात में दो सजदे करो, तवाज़ो है इसमें, ये अदा पसंद आ गई अल्लाह ताला को, तो पता चला आज भी अल्लाह को पसंद है।
اور بڑائی اللہ تعالیٰ کو پسند نہیں ہے، مردود ہوا شیطان. یہ جو اور تکبر پتا کیسے چلتا ہے؟ تکبر پتا کیسے چلتا ہے؟ اپنے کو وی آئی پی سمجھتا ہے، میں وی آئی پی ہوں. لگا اس کی چال سے پتا چلتا ہے، چلتا کیسے ہے؟ نرالی ہوتی ہے نا ہاتھ پاؤں. اچھا بڑی گاڑیوں کو زیادہ ٹانگیں چوڑی ہو جاتی ہیں. پنجاب میں یہ نا کہ 20 مربع زمین ہو تو ٹانگیں چوڑی ہو کے چلے گا، 30 مربع زمین ہو ٹانگیں اور چوڑی ہو جائیں گی. کیسا لگے گا کہ 30 کی جگہ میں پانی بھرا ہوا ہے. یہی بات دیکھو نا، انسان کس بات کا کرے. ایک نوجوان ایسا کر کے کر رہا تھا، ایک اللہ والے گزر سے فرمایا تھا تو اتنا کرتا کیوں ہے، ایسا کر کے چلتا کیوں ہے؟ انہوں نے کہا مجھے جانتا نہیں کیا چیز ہوں. فرمایا میں جانتا ہوں، تیرا ماضی بھی جانتا ہوں، تیرا حال بھی جانتا ہوں اور تیرا مستقبل بھی جانتا ہوں. اچھا حیران ہوں گے کہ ماضی حال مستقبل تینوں زمانہ جانتا ہے. کیا تیرا ماضی تو یہ ہے کہ تو باپ کی ناپاک منی سے پیدا ہوا ہے، ماں کے حیض سے تیری تربیت ہوئی ہے اور تو بستر پر پیشاب پخانا کرتا تھا، یہ تو تیرا ماضی ہے. اور تیرا حال یہ ہے کہ ابھی بھی تیرے پیٹ کے اندر پیشاب پخانا گندی ہوا بھری ہوئی ہے. کیوں بھائی؟ اس وقت بھی جو ہم بیٹھے ہوئے ہیں، ہے کہ نہیں ہمارے اندر؟ سب کے اندر موجود ہے. اور اگر 3 دن نہ نہائے، گرمی کے زمانے میں 1 دن 2 دن نہ نہائے، اتنی بدبو ہوتی ہے کہ ناک پر انگلی رکھنی پڑتی ہے. مزدوری کرنے والا جو محنت کا کام کرتا ہے، صبح سے کام پسینہ دن بھر آیا، شام کو کیسی بدبو، وہ بھی نہ آتا ہے کہ بدبو دور کرتا ہے. یہ تو ہماری عالم ہے، حال ہے ہمارا. اور اس کیا کہا فرمایا تیرا مستقبل کیا ہے؟ کیا مستقبل یہ ہے کہ ایک دن تو قبر میں لیٹا ہوگا، تیرا بینک بیلنس، تیرا مکان، تیری موٹر، تیرا موبائل، تیرا موبائل، تیرا ایئر کنڈیشن، تیری شامی کباب، بریانی، کڑھائیاں، شاندار گھڑیاں، یہ سب کے سب اتار لی جائیں گی، تو قبر میں اکیلا لیٹا ہوگا، یہ تیرا مستقبل ہے. حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ سرور عالم صلی اللہ علیہ وسلم اور جبرائیل علیہ السلام بیٹھے ہوئے، حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ صحابی گزرے، سرور عالم صلی اللہ علیہ وسلم حضرت جبرائیل نے کہا ہذا ابو ذر، یہ ابو ذر غفاری ہے رضی اللہ تعالیٰ عنہ. تو آپ صلی اللہ علیہ وسلم نے پوچھا کہ اے جبرائیل، بھائی جبرائیل، تم آسمانوں کے آنے والے ہو، تم زمین والوں کو کیسے جانتے ہو؟ تو جبرائیل صلی اللہ علیہ وسلم نے کیا کہا؟ ارے زمین والے ان کو کہاں جانتے ہیں، ہوا ہے شروع عندنا، آسمان میں تو ان کی بڑی شہرت ہے. آسمان میں ان کی شہرت ہے، زمین میں کیا ہے شہرت ہے؟ تو سرور عالم صلی اللہ علیہ وسلم کو یہ بات سن کر رشک آیا اپنے امتی، اپنے صحابی کی فضیلت پر. تو آپ نے پوچھا بماذا نالا حاضر فضیلہ، یہ فضیلت اس کو ملی کیسے؟ اب سنیے جواب. اللہ ہوگا جبرائیل سلام آ کر خبر دے رہے ہیں، اس وجہ سے نصفری تھی نفسی، اپنے آپ کو یہ کیا سمجھتے ہیں؟ بہت چھوٹا سمجھتے ہیں کہ میں کچھ بھی نہیں ہوں. اگر مجھے مال دیا یہ میرا نہیں، اللہ کا. اگر مجھے علم دیا میرا کمال نہیں، یہ اللہ تعالیٰ کا. اگر مجھے مسجد میں آنے کی توفیق تھی میرا کمال نہیں، اللہ تعالیٰ نے میری مدد فرمائی. اگر مجھے کوئی حج و عمرہ تبلیغ میں جانا، بزرگوں کی صحبت میں بیٹھنا میرا کمال نہیں ہے، کہ اللہ تعالیٰ نے عطا کیا. جب انسان کی نظر اپنے اوپر جاتی ہے تبھی تو سمجھتا ہے، دیکھو میری داڑھی ہے یہ نالائکی داڑھی نہیں ہے، میں نماز پڑھتا ہوں یہ بیوقوف نماز نہیں پڑھتا. ایسا ہی تو ہوتا ہے، نماز پڑھنے والا بھی دوسروں کو بیوقوف سمجھتا ہے، حالانکہ یہ خود بڑا بیوقوف ہے. ارے جو نعمت تجھے اللہ تعالیٰ نے دی اس نعمت کو تو اپنا کمال سمجھتا ہے، یہ خود بیوقوف ہے. لہذا عقل مند آدمی وہ ہے، عقل مند آدمی کیا ہے؟ جو نعمت اس کو ملتی ہے، کہتے ہیں ما اصابک من حسنۃ فمن اللہ، کہ جو نیکی تجھ سے ہوتی ہے، جو نیکی تجھے پہنچتی ہے تیرا کمال نہیں، یہ اللہ تعالیٰ کی عطا ہے. اسے انسان مال پر کیوں فخر کرتا ہے؟ کہتے ہیں میں نے اپنی عقل سے کمایا ہے، میں نے اپنی محنت سے کمایا ہے. نہ اس نے اپنی عقل سے کمایا، نہ اس نے اپنی محنت سے کمایا، یہ جو ملتا ہے یہ اللہ تعالیٰ کی عطا ہے. اس لیے میرے دوستوں یہ ایک بزرگ کیا فرماتے ہیں، کچھ ہونا میرا ذلت و خاری کا سبب ہے، کچھ ہونا میرا ذلت و خاری کا سبب ہے، اور یہ ہے میرا اعزاز کہ میں کچھ بھی نہیں ہوں. اب دیکھو نا، ایک مسلمان ہے، مسلمان آپس میں معاملہ کرتے ہیں، کبھی غلطی بھی ہو جاتی ہے. ہمارا کیا معاملہ؟ اگر غلطی ہو جائے نا تو پہلے تو آدمی کوشش کرتا ہے کہ اکڑ کر ذرا باہر نکلے, اس نے ٹکر ماری. اچھا غلطی اپنی ہے, ٹکر خود ماری, پھر آگے نکل رہے, تو گاڑی ٹھیک نہیں چلاتا, غلطی اپنی ہے, اکڑتا بھی یہی ہے. کیونکہ دیکھا اگلا کمزور ہے نا, اگلا کمزور ہے, وہ لطیفہ نہیں سنا تھا. ایک آدمی سے بڑا چیئرمین کا لٹھا شٹا پہن کر جا رہا تھا ایسے, تو کسی نے اوپر سے کوئی چیز کھائی بلڈنگ, اب اس نے دیکھا دال ہے, سارے سفید کپڑے پر دال ہی دال, اب اس کو غصہ آیا, اس نے کہا ہاں کیا بات ہے, اوپر سے آ رہے, کہا نیچے اوپر تجھے میں بتاتا ہوں. اس نے کہا اچھا, اب وہ نیچے آئے تو دیکھا ایک پہلوان ہے ایسے آ رہے, اوے کی کیا بات ہے, اوے اصل میں دال بڑے مزے کی ہے, تھوڑی سی پیالے میں مل جائے گی. تو جب دیکھا کہ اگلا کمزور ہے تو مسلمان ہمارا کیا معاملہ ہے, اور دباتے اس کو. اب جب دیکھا اگلا تگڑا ہے, سب خیر ہے نا, طبیعت وبیعت تو ٹھیک ہے نا, ابھی کوئی چوٹ تو نہیں لگی, یہ کیا ہے میرے دوست, اب بتائیے اچھی چیز ہے کہ مسلمان کیا ہے. اگر کمزور ہے تو کمزور کی تو مدد کرنی چاہیے, اگر کوئی غلطی ہے, اگر کسی سے گاڑی لگتی ہے, ٹکر ہوتی ہے, تو بے شک جس نے غلطی کی ہے اس کا, جس کے نقصان ہوا ہے اس کا حق ہے کہ اس کو گاڑی بنا کر دی جائے, اس کا حق ہے. لیکن لڑائی کرنا, جھگڑے کرنا, او میں بلاتا ہوں اپنی تنظیم کے بندوں کو, وہ بلاؤں اپنی تنظیم کے بندوں کو, او خاندان والوں کو فون کروں, یہ تو طریقہ درست نہیں ہے نا. آپس میں اچھا معاملہ کریں, اگر ایک غلطی ہوئی ہے غلطی کا اقرار کریں, اپنے جرم کو تسلیم کریں کہ جی میری غلطی ہے, آپ کا جو نقصان ہے میں پورا کروں گا, یہ میرا کارڈ ہے, آپ اس کو رکھیے, آپ کام کروائیے, جو پیسے میں ادا کروں. بھائی ہاں دادا, کتنے ایسے لوگ ہیں, ایسی ایک صاحب تھے ہمارے جاننے والے, ان کو کسی کی ٹکر ہو گئی, ایسی ٹکر ماری تو وہ جو اگلے تھے وہ بھی مالدار, تو اب انہوں نے ماشاء اللہ بزرگوں کے صحبت کیا آپ کا نیک, تو انہوں نے کہا کہ آپ کی رہا ہے, آپ کا نقصان ہوا, اس نقصان کو میں پورا کروں گا, جہاں سے آپ گاڑی بنواتے ہیں وہاں سے گاڑی بنوا لیجیے, پیسے میں ادا کروں گا, یہ میرا کارڈ ہے, آپ بے فکر ہوگی. اب جب اس نے دیکھا یار یہ آدمی اتنا شرافت سے بات کر رہا ہے آرام سے, تو انہوں نے کہا اچھا جناب چلے کوئی بات نہیں, ہو جاتا ہے, میں خود بنوا لوں گا, جائے گا ہنسی مزاق ہنسی کھیل میں سارے کھیل ختم ہو. تو انہوں نے کہا نہیں نہیں بھائی میری ذمہ داری, کہہ رہے صاحب کوئی بات نہیں, بس ٹھیک ہے میں خود بنوا لوں. دیکھو نا, ایک آدمی نرم سے بات کرتا ہے تو اگلے کے دل میں بھی اس کا اثر پڑتا ہے. ہاں کوئی بہادر طاقتور ہوگا, گنڈا بدماش ہوگا, تو بے شک گنڈے بدماشی کو دبا لے گا, ٹھیک ہے دبا لے گا, لیکن آخرت میں کیا ہوگا, اور اس کی گنڈی بدماشی چلے گی کب تک اس گنڈے کی. تو مسلمان کیا ہے, مسلمان کو تو یہ ہونا چاہیے کہ ایک دوسرے کے ساتھ نرمی کا معاملہ کرے. لہٰذا وہ کب ہوگا, وہ پاسی کب پیدا ہوگا, جب ہمارے اندر توازو ہوگا, اور توازو کیا ہو کہ اپنے دل میں اپنے کو کم تر سمجھے کہ بھائی میں تمام مسلمانوں سے کم تر ہوں, کچھ ہونا میرا ذلت و خاری کا سبب ہے, کچھ ہونا میرا ذلت و خاری کا سبب ہے, اور یہ ہے میرا اعزاز کہ میں کچھ بھی نہیں ہوں. لیکن وہ آدمی جو ہم سے ہمارے قرب و جوار میں ایسا آدمی ہو جو بہت اکڑتا ہو, غصے والا, اکڑو خان, ضدی ہو, اس کی کوئی عزت کرتا ہے؟ ہاں عزت کرتا ہے, کیوں؟ اس کے ڈر کی وجہ سے, کہتا ہے یہ کتا ہے بھونکے گا, اس لیے بھونکنے سے بہتر ہے, ہاں ہاں سر 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 کرتا ہے, کیونکہ جانتے کتا ہے بھونکے گا کاٹے گا, لیکن پیٹ پیچھے کوئی اس کی عزت نہیں کرتا, سب اس کو. حکیم الامت نے فرمایا کہ جو متکبر آدمی ہوتا ہے وہ لوگوں کی نظر میں کتے اور سور سے بھی زیادہ ذلیل ہوتا ہے. دادا جب اس کو کوئی مصیبت پہنچتی ہے نا, پھر کہتے ہیں سب اچھا ہوا بڑا تیرے ساتھ, ابے سالے تیرا دم دکھا, اچھا ہوا سالے, پھر سب اس کو سالے بولتے ہیں. لیکن وہ آدمی جس کے اخلاق اچھے ہوں, جس کی طبیعت میں نرمی ہو, اب اگر وہ جب بات کرے تو لوگ کہتے ہیں دیکھو ماشاء اللہ اچھے طریقے سے بات کرتے ہیں, اور اگر اس کو کوئی مصیبت آ جاتی ہے, کوئی پریشانی, اب ہاتھ بھی اس کے ساتھ خیرخائی کرتا ہے, کہتے یار یہ کتنے اچھے اخلاق والا, کتنی اس کا ماشاء اللہ زبان اچھی ہے, ہر آدمی اپنی حیثیت معافی تو اس کے ساتھ تعاون کرتا ہے, کچھ نہیں کر سکتا تو اس کے لیے دعا کرتا ہے, محبت کرتا ہے. توازو کی وجہ سے میرے دوستو لوگوں میں محبت دل میں آتی ہے, اور جب انسان اکڑتا ہے تو اس کی وجہ سے لوگوں کے دل میں نفرت آتی ہے. اس لیے سرور عالم صلی اللہ علیہ وسلم نے دعا سکھا دی, بجانی فی عین صغیرا, مجھے میری نظر میں چھوٹا بنا دیجئے, وفی عین الناس کبیرا, اور لوگوں کی نظر میں بڑا بنا دیجئے. تو پتہ چلا اپنی نظر میں تو چھوٹا ہو, جب اپنی نظر میں چھوٹا ہوگا تب لوگوں کی نظر میں بڑا ہوگا, لیکن لوگوں کی نظر میں بڑا بننے کے لیے چھوٹا نہ بنے. جیسے بعض لوگ کہتے ہیں
وہ جی میں تو کچھ بھی نہیں ہوں, بس ناچیز ہوں, حقیر ہوں, فقیر ہوں, عبد القدیر ہوں,
جیسے حکیم الامت نے کہا نا ایک شخص تھا, بعض لوگ ایسے کرتے ہیں نا بڑی اپنی تواضع دکھا رہے,
جی میں تو کچھ بھی نہیں ہوں ایسے ہوں, میں تو کتا ہوں کتے سے بھی بدتر ہوں.
تو حکیم الامت نے فرمایا کچھ شخص ہمت کر کے اس کو کہہ دے واقعی آپ کتے ہیں. کیا دیکھو ہمارے بزرگوں کی بات ہے, واقعی کہہ دے تو واقعی تو کتا ہے. پھر فرمایا دیکھو کیا عجیب بات ہے, کیا تھرمامیٹر لیا, دیکھو اللہ والوں کی کیسی باتوں میں نور ہوتا ہے, کیسا تھرمامیٹر سے پکڑ لیا اس کا کہ زبان سے تو کیا بنے لے,
میں یوں ہوں میں وہ ہوں میں وہ ہوں,
کسی نے بول دیا پھر اس کی ٹائر نہیں سدا بولنا ہوتا ہے کسی کو. ایک بات بتا رہا ہوں, دیکھو نفس ایسا بدماش ہوتا ہے کہ اپنی توازو دکھاتا ہے, بظاہر توازو دکھاتا ہے زبان سے کہ میں ایسا ہوں ویسا ہوں, اور حقیقت میں اندر اس کے بڑائی ہوتی ہے, تکبر بھرا پڑا ہوتا ہے اندر اس کے خلاف. اور جو تواضع اس کے لیے کہنے کی ضرورت نہیں ہے کہ میں کتا ہوں حقیر ہوں سور, یہ کہنے کی ضرورت نہیں ہے, تواضع اس کا نام نہیں ہے بھائی کہ زبان سے اپنے کو بس میں یوں ہوں ناجیز حقیر فقیر عبد القادر, اس کی ضرورت نہیں ہے. جو تواضع ہے وہ تجربے سے عمل سے پتہ چلتی ہے, اس سے پتہ چلتی ہے. اللہ تعالیٰ یہ چیز ہمارے جانے کو نصیب فرماتے ہیں. میرے دوستو یہ اخلاق کریمانہ ہے, اخلاق نبوت ہے, اور ان اخلاق کے یہ سیرت اگر ہمارے اندر منتقل ہو جائے تو اس سے دنیا جہان کی عزت ہمارے, اور اللہ تعالیٰ کو یہ توازو پسند ہے. سب سے بڑی بات کیا ہے, اللہ تعالیٰ کو پسند ہے, اللہ تعالیٰ یہ چیز ہماری جانوں کو نصیب فرمائے, ہم سب کو اچھے اخلاق عطا فرمائے. اور یہ دعا اللہم اجعلنی صبورا واجعلنی شکورا واجعلنی فی عین صغیرا وفی اعین الناس کبیرا, اللہ تعالیٰ اس کا اپنے کام سے دعا کو کم رضا پھلے بھی بنا دے. واخر دعوانا الحمد لله اللهم صل على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد وصحبه وبارك وسلم. یا اللہ آپ کے کرم سے ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرمائے, ہمیں تواضع نصیب فرمائے, عاجزی عطا فرمائے, جو آپ کی پسندیدہ ہو, جو آپ کے پسندیدہ اخلاق ہیں وہ اخلاق ہمیں عطا فرما دیجیے, جو اخلاق آپ کو ناپسند ہیں اس سے ہم سب کی حفاظت فرما دیجیے, جو اعمال آپ کو پسند ہے وہ اعمال عطا فرما, ناپسندیدہ اعمال سے یا اللہ ہم سب کو بچا دیجیے, جو صورت آپ کو پسند ہے وہ صورت ہمیں عطا فرما دیجیے, جس جو صورت آپ کی ناپسندیدہ ہے اس صورت سے ہم سب کو بچا لیجیے. اے کریم مالک بیماروں کو شفا عطا فرما, اہل مقروض کے قرضوں کو ادا فرما, اہل مصیبت کو اہل عافیت بنا. یا اللہ اپنے کرم سے, یا اللہ جو ہمیں ستانے والے ہیں, ہمارے ہم پر ظلم کرنے والے ہیں, چاہے ہمارا مال لیں, چاہے ہماری جان کو ستائیں, چاہے ہمارے گھر والوں کو ستائیں, یا ہمارے علماء کو شہید کریں, اے کریم مالک ہم کمزور ہیں, ہم بے بس ہیں, یا اللہ اس ظلم کا ہم بدلہ نہیں دے سکتے, یا اللہ ہم آپ سے درخواست کرتے ہیں یا اللہ جو ہمیں ستانے والوں کو یا اللہ ہدایت عطا فرما, اگر ان کی قسمت میں یہ ہدایت نہیں ہے یا اللہ ان کو ذلیل و خوار فرما, اپنے کتوں کو ان پر مسلط فرما دیجیے, اپنے شیروں کو ان پر مسلط فرما, یا اللہ تعالیٰ ان کو تباہ برباد فرما دیجیے. اے کریم مالک جو لوگ ہمارے علماء کو ہمارے پیاروں کو ہم کو ہمارے پیاروں سے محروم کرتے ہیں, یا اللہ ان کو ذلیل و خوار فرما دیجیے, آسمان سے ان پر آگ کی بارش فرما دیجیے, زمین کو حکم دے کے ان کو نگل جائے, یا اللہ تعالیٰ اے کریم مالک ان کو مخلوق کے لیے عبرت کا تماشا نشانہ بنا دیجیے, یا اللہ ہم صبر کرتے ہیں آپ ہی کے سامنے ہاتھ پھیلاتے ہیں, یا اللہ تعالیٰ ہم عاجز ہیں کمزور ہیں بے بس ہیں, یا اللہ ہم مسلمانوں کی مدد فرما دیجیے, ہمارے علماء کی, ہمارے دینی خادموں کی, ہمارے دینی مراکز کی حفاظت فرما دیجیے, عالم اسلام کی حفاظت فرما دیجیے, یا اللہ مسلمان کی ایک ایک مسلمان کی حفاظت فرما, اس عالم اسلام کی ایک ایک اس کی زمین کی حفاظت فرما دیجیے. اے کریم مالک اپنے کرم سے دونوں جان کی عافیتیں, دونوں جان کی رحمتیں, دونوں جان کی نعمتیں اور دونوں جان کی رحمتیں ہم سب کو عطا فرما دیجیے. سلام کی ایمان سلام کی آدھا کے ساتھ دنیا میں رکھیے, اور سلام کی ایمان سلام کی آدھا کے ساتھ دنیا میں لے جائیے. ربنا تقبل منا انك انت السميع العليم, اللهم انا نجعلك في نحورهم ونعوذ بك من شرورهم, اللهم انا نجعلك في نحورهم ونعوذ بك من شرورهم, اللهم انا نجعلك في نحورهم ونعوذ بك من شرورهم, ربنا اتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار, صلى الله على النبي الأمي برحمتك يا أرحم الراحمين.